الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى. ما بعد، پچھلے چند دنوں سے اللہ والوں کی صفات، ان کی نشانیاں بیان کی جا رہی ہیں، اور اللہ والوں کی ایک نشانی یہ بیان کی گئی کہ اللہ والے وہ ہیں جن کو ذکر میں فنائیت نصیب ہو. ایک نشانی اور بھی بیان کی گئی کہ اللہ والے وہ ہیں جو راتوں کو عبادت کرتے ہیں. یہ حدیث پاک میں آیا کہ راتوں کی عبادت تم پر لازم ہے، کہ یہ اللہ والوں کی نشانی. اسی طرح اللہ والوں کی ایک نشانی یہ بھی بیان کی گئی کہ وہ اللہ رب العزت کے فاعل حقیقی ہونے کا استحضار رکھتے ہیں، یعنی وہ اس چیز کا استحضار رکھتے ہیں کہ ہر عمل کا کرنے والا اللہ ہے. تو عام بندہ وہ یہی دیکھے گا کہ جی، مجھے نقصان دیا میرے فلاں دوست نے، مجھے نقصان دیا میرے فلاں امپلوئی نے، مگر اللہ والوں کی نظر ہر عمل میں اللہ کی طرف کے ہر عمل کا کرنے والا اللہ ہے. تو نقصان گو کہ ظاہر ہے کسی سبب سے ہوا، مگر ان کی نظر اسی طرف جاتی ہے کہ یہ اللہ کی طرف سے ہے. یا کوئی خوشی ملی تو بھی وہ یہ سمجھتے ہیں کہ جی، فلاں آدمی نے اس خوشی کے ملنے میں کردار ادا کیا، مگر اصل میں یہ خوشی جو ہے یہ اللہ کی طرف سے. یعنی وہ اس چیز کا استحضار رکھتے ہیں کہ اللہ رب العزت ہی فاعل حقیقی ہے، اصل میں کرنے والی ذات ہے. اسی طرح اللہ والوں کی نشانیوں میں سے ایک نشانی ہم پچھلے 2-3 دن سے بیان کر رہے ہیں، اور وہ یہ کہ اللہ والے وہ لوگ ہیں جو عاجزی کرتے ہیں. اور عاجزی کی تعریف جو بزرگوں نے کی وہ یہ ہے کہ اپنی غلطیوں کو تسلیم کر لینا اور اپنے کمالات کو اللہ کی طرف منسوب کرنا، اس کو عاجزی کہتے ہیں. اس پر گفتگو پچھلے 2-3 دن سے ہو رہی تھی. آج کی اس مجلس میں اللہ والوں کی وہ صفت بیان کرنی جن کو مشائخ نے فرمایا کہ یہ اللہ والوں کی جو درجات ہے اس میں سب سے اونچا درجہ ہے اس صفت کا. یعنی کوئی شخص بھی اللہ والا اس صفت کے بغیر بن ہی نہیں سکتا، اور وہ ہے صبر کی صفت، کہ اللہ والے وہ ہیں جو صبر کرتے ہیں. اور صبر کرنا یہ ہر ایک کے اوپر صبر آزما صورتحال اس دنیا میں آتی ہی ہے. کوئی بھی انسان مشکلات سے بچ نہیں سکتا، بادشاہ ہو، فقیر ہو، مغرب میں رہنے والا ہو، مشرق میں رہنے والا ہو، پڑھا لکھا ہو، ان پڑھ ہو، مسلمان ہو، کافر ہو، جو بھی ہو، جو اس دنیا میں آئے گا وہ مسائل میں گھر جائے گا. دنیا کی ترتیب ہی یہی ہے. اگر اس دنیا میں مسائل نہیں ہے تو پھر دنیا اور جنت میں فرق کیا رہا؟ نبی علیہ الصلوۃ والسلام نے ایک چارٹ بنا کر اپنے صحابہ کو ان مسائل کے آنے کا سمجھایا. چنانچہ آپ نے زمین پہ، زمانے میں چارٹ تو کیا ہونا تھا، زمین پہ مٹی ہوتی تھی، تو آپ نے مٹی پہ سے کیوں لائن بنائی سی، اور فرمایا یہ لائن جو ہے یہ تیری زندگی کی لائن ہے. سارے صحابہ کرام جیسے اوپر جمع ہوگا نا کہ اچھا، اللہ کے نبی کچھ بنا رہے ہیں زمین کے اوپر. یہ جو سیدھی قطار یہ چل رہی ہے، یہ تیری لائن، یہ تیری زندگی کی قطار ہے، زندگی کی لائن ہے. پھر اس لائن کی گرد آپ نے تھوڑی چھوٹی چھوٹی لائن بنائی ہر تھوڑے وقفے کے بعد. اور فرمایا یہ مشکلات اور مصیبتیں جو ہیں یہ اس کی لائنیں ہیں، تو ہر تھوڑے وقفے بعد مصیبت مشکل کی لائن بنی ہوئی تھی، فرمایا کہ زندگی ایسی ہے کہ تھوڑا وقت گزرے گا تو پھر مشکل آئے گی، پھر وہ ختم ہوگی، پھر ایک اور آئے گی، پھر تھوڑا وقت گزرے گا تو پھر مشکل آئے گی، پھر تو اس طرح آپ نے وقفے وقفے سے لائنیں بنائی، اور پھر اس لائن کے آگے ایک ہوریزونٹل یوں لائن بنائی، فرمایا یہ تیری موت کی لائن ہے، یعنی جب تک اس موت تک نہیں پہنچے گا یہ ہر وقفے وقفے کے ساتھ مشکلات آتی رہیں، یعنی اتنی ڈیٹیل میں پورے ڈائیگرام کے ساتھ آپ نے سمجھایا کہ یہ زندگی کا حال ہے. تو قرآن پاک میں اللہ رب العزت فرماتا ہے وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ، اللہ نے بڑی تفصیل سے بیان کیا کہ ہم ضرور آزمائیں کہ تمہیں، کر لو جو کرنا، من الخوف، کبھی خوف کے ساتھ آزمائیں، والجوعی، کبھی بھوک کے ساتھ آزمائیں گے، ونقص من الاموال، کبھی مال کی پریشانی دے کے آزمائیں گے، والانفس، کبھی جان کی پریشانی دے کے آزمائیں گے، والثمرات، اور کبھی جو آپ نے جو کچھ کمایا جس چیز پہ محنت کی تھی نا اس کو ضائع ہوتا ہے دیکھ کر. تو دنیا تو مسائل سے بھری ہے، بلکہ اللہ رب العزت نے فرمایا کبھی کبھی کچھ لوگوں کو ہی تمہارے لیے آزمائش بنا، وَجَعَلْنَا بَعْضُكُمْ لِبَعْضٍ فِتْنَةً، اللہ فرما رہے ہم نے بنایا ہے کچھ لوگوں کو تمہارے لیے آزمائش، اور پھر فرمائے اتصبرون، کیا صبر نہیں کرو گے، یعنی اس کا مطلب یہ کہ جو آزمائش ان کو بنایا ہے نا اس معاملے میں آپ کچھ کر بھی نہیں سکتے، اگر آپ یہ سمجھیں گے نا کہ میں اس کو دو لگاؤں یہ سیدھا ہو جائے گا، اس کو دو لگانے سے بھی سیدھا نہیں ہوتا، آپ یہ سمجھ رہے کہ اچھا میں اس کو کچھ مال پیسہ دے دوں یہ سیدھا ہو جائے گا، اس نے تب بھی سیدھا نہیں ہونا، جس نے سیدھا نہیں ہونا سیدھا نہیں ہونا، اللہ نے جو فرما دیا کہ ہم نے کچھ لوگوں کو آزمائش بنایا ہے، اور آگے یہ نہیں فرمایا کہ اس کے لیے تم یہ کر، فرمایا صبر کرو اور کچھ نہیں ہے، تو صبر آزما صورتحال اس دنیا میں، اس دنیا کا خاصہ ہے، اس زندگی میں تکلیف دہ حالات سے ہر ایک کو گزرنا ہے، چاہے وہ دین والا ہو چاہے وہ دنیا دار ہو. نبی علیہ الصلوۃ والسلام کی خدمت میں ایک صحابی حاضر ہوئے، انہوں نے کہا اللہ کے نبی مجھے اللہ اور اس کے رسول سے بڑی محبت ہے، تو نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اچھا اگر اللہ اور اس کے رسول سے آپ کو بہت محبت ہے تو مصیبتوں کے لیے تیار ہو جا. تو یہ بھی نہیں ہے کہ اگر کوئی بہت زیادہ نفلے یا کوئی بہت زیادہ نیکی کے کام کر رہا ہے تو وہ مشکلات سے بچ پائے گا، اصول ہی دنیا کا یہ ہے کہ مشکلات آنی، ہاں اتنا ضرور ہے کہ جو اللہ کو یاد کرتا ہے مشکلات تو نہیں ٹلتی، مگر مشکلات کے باوجود بھی پریشانی کم رہتی، دل کا سکون پھر بھی رہتا ہے، اس لیے اللہ نے فرما دیا اللہ بذکر اللہ تطمئن، جان لو گے اللہ کی یاد میں دلوں کا اطمینان. تو اللہ والوں کی بڑی صفت یہ کہ حالات کو اللہ کی طرف سے جانتے ہوئے، مشکلات کو اللہ کی طرف سے جانتے ہوئے صبر کر، صبر کرنے والے سے اللہ نے قرآن میں تین وعدے کیے، کیونکہ اس دنیا میں صرف صبر نہیں ہے، اس دنیا میں خوشیاں بھی ہیں اور صبر بھی، دونوں چیزیں ہیں، تو نہ اس دنیا کی مصیبتیں ہمیشہ ہمیشہ کے لیے نہ اس دنیا کی خوشیاں ہمیشہ ہمیشہ کے لیے. عام بندے ہیں نا وہ دیکھتے ہیں کہ جی بڑا گھر ہے اور بڑی گاڑی ہے تو بڑی خوش زندگی گزار رہا ہے، مرتبہ اس سے زیادہ تکلیف دہ زندگی عام بندے سے گزار، तीन वादे अल्लाह ने सबर करने वाले से कर लिए, और पहला वादा ये कि अल्लाह ने सबर करने वाले से वादा किया, वबशिर सौबिर, जो सबर करता है उसको खुशखबरी सुना दो कि अब सबर किया है ना, खुशखबरी आने वाली है। इन्ना अल्लाह मअ सबिरीन, जो सबर करेगा अल्लाह ने फरमाया अल्लाह उसके साथ है। कि अब अगर वो कहता है कि जी हालात को अल्लाह की तरफ से उसने समझा, फरमाया अब मैं उसके साथ। और तीसरा वल्लाहु युहिब्बु सबिरीन, अल्लाह ने वादा फरमाया जो सब्र करेगा अल्लाह उसको अपनी मोहब्बत अता करेगा। तो इसलिए सब्र करना, एक तो इसके अलावा कोई और ऑप्शन ही नहीं है, जो हालात अल्लाह ने भेजे हैं उनको बदल कोई नहीं सकता, मगर उसमें बेसब्रा होना, उसमें नाशुकरा होना, उसकी वजह से इबादत को छोड़ देना, उसकी वजह से लड़ाई झगड़े करना, सारी चीजें बेसब्री है। और इसकी वजह से मुश्किल तो नहीं टलती है, बस जो मुश्किल पे सबर करने के बड़े बड़े अजर हैं वो जाया होता है। नबी ने फरमाया कि तुम्हारे पास जितनी भी नेमतें हैं ना, उनमें सबसे बड़ी नेमत सबर है। इंसान के पास अगर दौलत बादशाह हो जैसी भी है ना, सब्र नहीं है तो फिर भी परेशान ही रहेगा। और दौलत जो है वो तो बिल्कुल गरीबों वाली है, हाल ही नहीं है कोई, मगर सब्र मौजूद है तो फिर भी खुशी खुशी गुजर जाएगी। तो इसलिए सब्र किए बगैर कोई चॉइस ही नहीं है, इंसान हर हाल में अल्लाह से राजी हो। हजरत मूसा अलैहि सलाम की कौम ने हजरत मूसा अलैहि सलाम से पूछा, हमें कैसे पता चले कि अल्लाह हमसे राजी है? तो मूसा अलैहि सलाम ने अल्लाह से पूछा, या अल्लाह मेरी कौम मुझसे पूछती है कि उनको कैसे पता चले कि आप उनसे राजी हैं? अल्लाह ताला ने फरमाया, मेरे प्यारे मूसा अपनी कौम से कह दो कि अपने दिल में झांक के देखें, अगर वो मुझसे राजी है तो यही इस बात की अलामत है कि मैं उनसे राजी हूं। अगर दिल में बेसब्री है तो अल्लाह नाराज है, सब्र के अलावा कोई चॉइस रहती नहीं है। एक आखिरी बात, आज की बात को मुकम्मल कर, एक बुजुर्ग फरमाते हैं कि मैं तवाफ कर रहा था बैतुल्ला शरीफ का, और करीब ही में एक औरत भी तवाफ कर रही थी और पूरा 7 चक्कर एक ही बात कहती रही कि अल्लाह मैं तुझसे इस हाल में भी राजी। तो कहने लगे कि वैसे तो बंदा तवाफ में कोई तवज्जो नहीं करता, मगर एक ही बात ऊंची आवाज से कह रही थी तो कान में बार बार पड़ रही थी, तो ये यकीन हो गया कि 7 चक्कर में सिर्फ पूरे तवाफ में इसने ना कोई दुआ की ना कोई और बात की, बस यही कहती रही कि अल्लाह मैं तुझसे इस हाल में भी राजी। और अगर मैं मजबूर हो गया इस औरत से पूछ कि क्या तेरा ऐसा हाल गुजरा है तुझको कि तू आके ये जता रही है अल्लाह को कि अल्लाह मैं से इस हाल में। उसका 3 छोटे बेटे थे, एक दूध पीता और 2 उससे बड़े। और तो दूध पीते बेटे को लेके तंदूर पे रोटी लगा रही थी, तो दोनों छोटे खेल रहे थे। खेलते खेलते छोटों 2 छोटे जो थे उसमें से जो बड़ा था उसने बकरी को ज़बह होते हुए देखा, तो ज़बह होने वाला गेम खेला और उसने छुरी लेके छोटे को ज़बह कर दिया। तो छोटा जब चीख रहा था और उसकी जान निकल रही थी, तो ये डर गया और ये जाके घर के बाहर दरख्तों में जगह थी वहां छुप गया। मेरी गोद में जो बेटा था उसको नीचे रख के और मैं भागी। मैं गई, जब पहुंची तो मेरा बेटा जिसको बड़े ने जिबा किया था वो फौत हुआ मेरी आंखों के सामने। इससे बड़ा गम कोई नहीं है। कहने लगी कि मैं इससे भी बड़ा जिसने जिबा किया बच्चे को उसको ढूंढने गई, घर के बाहर दरख्तों के अंदर ही कहीं छुपा हुआ था। जब उस तक पहुंची तो जहां वो छुपा हुआ था वहां सांप आया और सांप ने उसको डस लिया, वो भी फौत हुआ पड़ा था। तो मुझे याद आया कि छोटा गोद में जो था उसको तंदूर के करीब जो है वो रख के आ गई हूं। जब तंदूर पे पहुंची तो घिसट घिसट के वो भी तंदूर में गिर के वो भी फौत हुआ पड़ा। तो चंद मिनट के अंदर तीन छोटे बेटे फौत हुए। अल्लाह, कहा कि नहीं सबर के अलावा कोई और रास्ता नहीं, तो अल्लाह के घर आई हूँ अल्लाह को बताने के लिए कि या अल्लाह मैं इस हाल में भी तुमसे राजी। तो सबर के बगैर चारे नहीं, सबर ही वो चीज है जो इंसान को अल्लाह तक पहुंचाती है। तो इसको सबर नसीब हो गया, वाकई दुनिया भी आसान और आखिरत में भी बड़े दर्जे हैं। अल्लाह ताला ये सब्र की नियमत को नसीब फरमाए। कल के दिन में हमारे जानने वाली एक तालिबा मदरसे की, जो तो पहले सिंगापुर में रहती थी और फिर बीमार हुई तो यहाँ पाकिस्तान आ गई थी, छोटे बच्चे उनके थे तीन, वो कल के दिन में फौत हुई है। तो उनके लिए भी दुआ करें कि अल्लाह ताला उनके शोहर को, बहन भाइयों को, बच्चों को सब्र अता फरमाए, और हमारे और जानने वाले उनका भी छोटा बच्चा पैदा हुआ और फिर वो फौत हुआ तो कल एक दिन में सब्र आजमा सूरत हाल हमारे करीबी जान लगा देते। अल्लाह के दिए अल्लाह ताला सबको सब्र तौफीक भी नसीब फरमाए और आजमाइशों से अल्लाह हम सबकी हिफाजत करें। आखिर दामा والصلاة والسلام على سيد الأنبياء سليم. اللهم إنا نسألك علما وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء لكل داء. وصلى الله تعالى سيدنا محمد آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة
وعليكم
الله
السلام ورحمة
وبركاته.
الله وبركاته.
السلام ورحمة الله وبركاته.